नमस्कार, कार्यक्रम बधिर नेपालमा तपाईँलाई स्वागत छ। म प्रकाश ढकाल। समसामयिक विषय वस्तु र घटनाक्रमका बारे सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क मार्फत काठमाडौँ उपत्यका सहित देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो मोबाइल एप्लिकेशन र उज्यालोको अनलाइनबाट संसारभर सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी संविधान संशोधन प्रस्तावका कारण उत्पन्न राजनीतिक गतिरोधको निकास बारे छलफल गर्दैछौ। संविधान संशोधन प्रस्ताव दर्ता भएपछि उत्पन्न राजनीतिक गतिरोध अन्त्य हुनुको साटो दलहरूबीच झनझन दूरी बढ्दै गएको छ। वार्ता र छलफल नै निकासको उपयुक्त उपाय हो भन्ने बुझ्दा बुझ्दै पनि सत्ता र विपक्षी दल एक अर्कालाई गलाउने प्रयत्न गरिरहेका छन्, जसका कारण संशोधन प्रस्ताव ल्याएको भन्दै प्रमुख प्रतिपक्षी एमाले सहितका दलले गर्दै आएको संसद अवरोध लम्बिरहेको छ। निकासका लागि दलहरू छलफल त्यागेर आरोप प्रत्यारोपमा मस्त भइरहेका छन्। दलहरूबीच सामान्य छलफल गराउन पनि सभामुख आफै अग्रसर हुनुपर्ने अवस्था सिर्जना भएको छ। आजको कार्यक्रममा हामी निकासका लागि दलहरूबीच छलफल भएको छ कि छैन, कसका कारण राजनीतिक गाँठो फुक्न सकेको छैन, दलहरूबीचको तिक्तताले संविधान कार्यान्वयन तरापमा पर्ने सम्भावना बढेको हो लगायतका विषयमा छलफल गर्दैछौ। छलफलमा हुनुहुन्छ नेकपा एमाले संसदीय दलका उपनेता सुभाष चन्द्र नेवाङ। नेवाङसँग गरिएको कुराकानी अघि सुनौ साथी मदन पौडेलबाट यो रिपोर्ट।
कुनै सम्झौता निष्कर्ष भएन, तर हामी दुई दिनभित्र केही न केही निष्कर्ष निकाल्नुपर्छ, फेरि बस्नुपर्छ भन्ने सहमति भयो।
उप प्रधानमन्त्री कृष्ण बहादुर महरा एक हप्ता अघि सभामुख अन्सरी घरतीले बोलाएको तीन ठूला दलको बैठकबाट बाहिरिने बेला प्रतिक्रिया दिँदै दुई दिनभित्रै सहमतिका लागि थप प्रयास गर्ने भन्दै निस्किएका नेताहरू एक हप्ता बितिसक्दा समेत आम्ने सामने भएर छलफल थालेका छैनन्। संसदमा संविधान संशोधन प्रस्ताव दर्ता भएपछि उत्पन्न राजनैतिक जटिलता थप बढ्दै गएको छ। निकासका लागि दलहरूबीच आपसमा छलफल हुनुको सट्टा आरोप प्रत्यारोप बढ़िरहेको छ। एक हप्ता अघि दुई दिनभित्र निकास खोज्ने बताएका दलले प्रतिबद्धता अनुसार निकासका लागि ध्यान दिएका छैनन्। निकासका लागि सत्ता र विपक्षी दलले सहमतिको माला जपे पनि त्यसका लागि मानसिक रूपमा तयार देखिन्नन्। फरक फरक मञ्चबाट धम्की र चेतावनी दिनु नै शीर्ष नेताहरूको दैनिकी बनेको छ। हिजो काठमाडौँमा भएको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओली,
अहिले यस संशोधनका नाउँमा फेरि तनावमा प्रधानमन्त्रीको अभिव्यक्ति तपाईँहरूले सुन्नुभएको होला, कुनै देशको प्रधानमन्त्रीले त्यसरी बोलेको सायद तपाईँहरू अन्यत्र सुन्नुहुन्न। देशको परिस्थितिलाई यस्तो उत्तेजक बनाउन खोजिएको छ, प्रतिपक्षलाई कार्यक्रम गर्न दिन्न, जिल्लामा जान दिन्न, तराईमा जान दिन्न, प्रतिपक्षलाई राजनीति लिएर आफ्ना कुरा भन्न जनताका बिचमा जान दिन्न भनेर सत्ता पक्ष भनिरहेको छ। संसारमा कहीँ यस्तो लोकतन्त्रमा सुन्नुभएको छ तपाईँहरूले? र म सत्ता पक्षलाई यो उत्तेजक ढंगले प्रस्तुत नहुन सचेत गराउन चाहन्छु।
संशोधन प्रस्ताव कुनै हालतमा फिर्ता नहुने सत्ता पक्षको अडान छ भने विपक्षी त्यसलाई संसदमा छलफलमै लान नदिने तयारीका साथ उभिएको छ। मधेसी मोर्चाले संविधानप्रति राखेको असन्तुष्टि सम्बोधन गर्न सरकारले मंगसिर 14 गते संविधान संशोधन प्रस्ताव दर्ता गरेसँगै विपक्षी एमाले सहितका 9 दलले राष्ट्रघाती प्रस्ताव भन्दै अस्वीकार गर्दै आएका छन्। संशोधन प्रस्तावको पक्ष र विपक्षमा दलहरू ध्रुवीकृत हुँदा संविधान कार्यान्वयनको मुख्य कडीका रूपमा रहेको चुनावको आधार तयार हुन सकेको छैन। दलहरू आफैले राजनैतिक गतिरोध अन्त्य गर्न तदारुकता नदेखाएपछि सभामुख ओन्सरी घरतीले आज फेरि दलहरूलाई छलफलका लागि बोलाउनु भएको छ।
फेरि पनि उहाँहरूलाई नजिक राखेर छलफल बहस हामीले गरायौं भने त्यो निष्कर्षहरू आउँछ भन्ने मेरो विश्वास हो। त्यसैले उहाँहरूलाई फेरि मैले छलफलमा बोलाएको छु र उहाँहरूले चाहिँ आफ्नो आफ्नो विचारहरू अवश्य राख्नुहोला र एउटा निष्कर्ष निकाल्नुहोला।
सभामुखले यसअघि पनि दलहरूसँग यसै गरी छलफल गर्नुभएको हो। त्यो बेला दुई दिनभित्र सहमति हुन्छ भनेर बाहिरिएका दलहरूले त्यो दुई दिनको भाका नागिसक्दा पनि मिलन बिन्दु पैलाउन सकेका छैनन्। आफ्नै हट अडान र आरोप प्रत्यारोपमा व्यस्त छन्। एकअर्कामाथि आरोप प्रत्यारोपमा मस्त भएका दलहरूले राजनैतिक गाँठो पोकाउन आफै तत्परता देखाउन जरूरी छ।
अहिले सुन्नुभयो साथी मदन पौडेलबाट रिपोर्ट। कार्यक्रममा अब हामीसँग हुनुहुन्छ एमाले संसदीय दलका उपनेता सुभाष चन्द्र नेवाङ। तपाईँलाई कार्यक्रम बदलेर नेपालमा स्वागत छ।
धन्यवाद, नमस्कार।
यो दलहरूबीच देखिएको संविधान संशोधन प्रस्ताव दर्तापछि देखिएको गतिरोध अन्त्यका लागि दलहरूबीचको छलफल कस्तो अवस्थामा छ?
दलहरूबीच अहिले छलफल भइरहेको छैन, दलहरूबीचको तिक्तता बढेको छ। दलहरूको बीचमा वास्तवमा एउटा राम्रो वातावरण बनाएर एउटा सहमतिमा एउटा निष्कर्षमा पुग्नको लागि मुख्य जिम्मेवारी भनेको सत्तापक्षको हो. तर सत्तापक्षले यो भूमिका निर्वाह गरिरहेको छैन, यो प्रयास र पहल गरिरहेको छैन.
भनेपछि यो निकासको समाधान गर्न सरकार पक्ष नै जिम्मेवार रूपमा प्रस्तुत भएको छैन?
विवादै छैन, सत्तापक्ष जिम्मेवारीपूर्वक प्रस्तुत हुनुपर्छ, उसले पहल र प्रयास गर्नुपर्छ. तर आजकल के भएर हो थाहा छैन, प्रधानमन्त्री प्रतिपक्षलाई आशीर्वचन दिएर हिँडिराख्नु भएको छ. म उहाँलाई आग्रह गर्छु, उहाँले पहल र प्रयास गर्नु पर्यो र यस सम्बन्धमा छलफल गरेर निष्कर्ष निकाल्न प्रयास गर्नु पर्यो.
त्यसका लागि त प्रतिपक्षको हैसियतबाट पनि छलफल संवादको थालनी गर्न त उपयुक्त हुन्छ होला नि. जस्तै तपाईँ पूर्व सभामुखमा रहँदै आउनुभएको, सहमति सहकार्यका लागि सधैँ दलहरूलाई चाहिँ जोड दिँदै आउनुभएको नेता हुनुहुन्छ, अहिले एमालेको जिम्मेवार भूमिकामा हुनुहुन्छ. तपाईँहरू जस्ता नेताहरूको पनि त भूमिका केही हुनुपर्ने होइन र यस्तो अवस्थामा?
त्यसमा विवादै छैन, तर पहल र प्रयास कसले गर्ने भन्ने प्रश्न हो. यसको मुख्य पहल र प्रयास सत्तापक्षबाटै हुनुपर्छ. प्रतिपक्षले भनिरहेको छ, हामी निरन्तर भनिरहेका छौँ, छलफल गरेर निष्कर्षमा जाउँ. संविधान संशोधनको बारेमा चार महिना अगाडि नै यो संविधान संशोधनको विधेयक मसौदा हुनुभन्दा धेरै अगाडिदेखि हामीले जब यसको चर्चा सुन्यौं, हामीले त्यति बेलै भनेका छौँ संविधान संशोधन आवश्यकता र औचित्यको आधारमा हुनुपर्छ. हामी संविधान संशोधन विरोधी होइनौँ, तर यो आवश्यकता र औचित्यको आधारमा हुनुपर्छ, त्यसैले हामीसँग यो छलफल हुनुपर्छ. हामीले कारण पनि देखायौँ, योभन्दा अगाडि स्वयं नेपाली काङ्ग्रेसले केपी ओलीको सरकार हुँदा संविधान कार्यान्वयनको सामान्य विधेयक पनि क्याबिनेटबाट पास हुनुभन्दा अगाडि हामीसँग छलफल हुनुपर्छ भनेको थियो. अहिले त यो संविधान संशोधन विधेयक हो, त्यसैले यो धेरै महत्त्वपूर्ण विषयमा छलफल गरेर मात्रै टुङ्गोमा पुगौँ है, हामीले त बारम्बार भनेका थियौँ, तर सत्तापक्षले कहिले पनि हामीसँग छलफल गरेन र पछि पनि हठात एकैचोटि संविधान संशोधन विधेयक तयार गरेर दर्ता गर्यो. उसले त कतिसम्म भन्दा संविधान संशोधन विधेयकमा प्रतिपक्ष तयार भए पनि नभए पनि हामी अगाडि बढ्छौँ भन्ने घोषणाका साथ संविधान संशोधन विधेयक दर्ता गर्ने काम गर्यो. यो एटिच्युड वास्तवमा ठिक होइन. म फेरि पनि आग्रह गर्न चाहन्छु, सत्तापक्षले यसरी सोचेर यसरी व्यवहार गरेर हुँदैन, संविधानको निर्देशन अनुसार अगाडि बढ्नु पर्यो.
त्यो भनेको
यो संविधानमा 74 माघ 7 गते भित्रमा स्थानीय तह लगायत 3 तहको निर्वाचन हुने कुरा उल्लेखित छ. संविधान कार्यान्वयनको लागि कुन बेलामा के गर्नुपर्छ भन्ने उल्लेखित छ र यो संविधानको निर्देश नेकपा एमालेको अथवा मेरो व्यक्तिगत कुरा होइन, यो सबै राजनीतिक दलहरू विशेष त सत्तामा रहेका मुख्य राजनीतिक दल र प्रमुख प्रतिपक्ष लगायत दलहरूको साझा सहमतिको त्यो निष्कर्ष हो. यसमा अझै एउटा कुरा म जोड्न चाहन्छु, यदि दलहरू सहमति गर्छन् भने अरू कतिपय कुराहरू पनि निर्णय गर्न सक्छन्, तर यदि दलहरूमा त्यो सहमति हुँदैन भने सहमति भइसकेको दस्तावेज त संविधान नै हो नि त. त्यसैले त्यो सहमति भएको दस्तावेज संविधानको निर्देशन बमोजिम अगाडि बढ्नु बुद्धिमानी हुन्छ. हामीले पटक पटक भन्यौँ यो सहमति नभत्काइयोस्, तर सत्तापक्षले यसतर्फ ध्यान दिएन, उसले त्यो सहमति भत्काउँदै अहिलेको बिन्दुमा देशलाई ल्याइपुर्यायो. यो बेठिक भएको छ.
अबको निकास के हो त, कसरी जाँदा चाहिँ यो अहिलेको गन्जागुलोबाट पार पारेर हामी चुनावको अवस्थामा पुगेर संविधान कार्यान्वयन गर्न सक्छौँ?
अब सत्तापक्षले के महसुस गर्नु पर्यो भन्दा उहाँहरूले प्रयास गर्नुभयो तर त्यो भएन. उहाँहरूले संविधानै संशोधन गरौँ न त अनि अगाडि बढाउँला भन्ने सोच्नुभयो, प्रयास गर्नुभयो तर त्यो भएन. त्यो त देखा परिसकेको छ, दलहरूको यसमा सहमति हुँदैन.
जब दलहरूको सहमति हुँदैन भने 90% त्यो व्यापक सहमति जुन 5 वर्ष 8 महिना लगाएर कायम गरिएको थियो त्यसलाई भत्काउनु त बुद्धिमानी हुँदैन। त्यसैले सत्ता पक्षले अब संविधानको निर्देशन बमोजिम म अगाडि बढ्छु भनेर अगाडि बढ्नुपर्छ। अहिलेको लागि निर्वाचन र त्यस मार्फत संविधानको कार्यान्वयन त्यो मुख्य अभिभारा हो, संविधानले गरेको यो निर्देशन हो र अहिलेका सत्ता पक्षले पनि मानेर सहमति गरेर तयार भएको जारी गरिएको संविधान हो। त्यसैले संविधान कार्यान्वयनको लागि अविलम्ब स्थानीय तहको निर्वाचनको घोषणा गर्दै प्रदेश र माथिल्लो संसदको संघीय संसदको निर्वाचन समेतको कार्ययोजना घोषणा गर्दै तद अनुरूप संविधान कार्यान्वयनको
जस्तै तपाईँहरू सत्तामा हुँदा अघिल्लो पटक केपी ओलीको नेतृत्वमा सरकार हुँदा चाहिँ संविधान संशोधनका लागि हामी तयार छौँ भनेर तपाईँहरू वा एमाले नेतृत्व चाहिँ पटक पटक सरकारले त्यति बेला बोलेको थियो तर अहिले मधेसी दलहरूको जुन असन्तुष्टि छ त्यसलाई सम्बोधन गर्ने क्रममा सरकारले संशोधन प्रस्ताव ल्याएपछि एमाले यसरी अड्को थाप्नु त अलि उपयुक्त भएन किनकि यो विषयमा तपाईँहरू पहिले नै हामी तयार छौँ भन्दै आउनुभएको थियो। यो कतै विपक्षमा पुगेपछिको तुसको व्यक्त गरे एमाले भनिरहेछन् आखिर त्यही त होइन।
हामीले यो कुरालाई प्रष्टसँग भनेका छौँ, एकदमै प्रष्टसँग भनेका छौँ। हामी संविधान संशोधन विरोधी होइनौँ तर यो आवश्यकता र औचित्यको आधारमा हुनुपर्छ। कसैलाई रहर लाग्यो बिहान उठ्दा आज संविधान संशोधन गरौँ अनि संविधान संशोधन गर्ने होइन, आवश्यकता र औचित्यको आधारमा हुनु पर्यो। म यहाँ सम्झना गरौँ संविधानको पहिलो संशोधन विधेयक त्यसलाई अगाडि बढाउन पनि हामीलाई धेरै इच्छा थिएन। अहिलेको मुख्य काम त संविधान संशोधन होइन संविधानको कार्यान्वयन हो भन्ने हामीलाई लागेको थियो तर विशेष त नेपाली काङ्ग्रेसले त्यति बेला होइन यो नगरी हुँदैन यो ठिक हुँदैन संविधान संशोधन गरौँ यसले अहिले उठेका कतिपय कुराहरू सबै समेट्छ यसले भनेर सुशीलजीले यसमा अडान राख्नुभएको मलाई राम्रो सम्झना छ। त्यति बेला नेपाली काङ्ग्रेसले हामीले दर्ता गरेको यो संविधान संशोधन विधेयक कहाँ हरायो भनेर झन्नै अवरोध नै गर्नुभयो। त्यति बेला हामीले पनि ठिक छ त ल यसले हुन्छ भनेदेखि ठिकै छ भनेर मान्यौँ र त्यो पहिलो संविधान संशोधन विधेयक पारित भयो। त्यसपछिको हाम्रो निरन्तरको भनाइ के हो त भन्दा आवश्यकता र औचित्यको आधारमा संविधान संशोधन गर्न सकिन्छ। त्यसको लागि आवश्यकता र औचित्य के हो त त्यो दलहरूको बिचमा छलफल हुनुपर्छ। दलहरू भनेको पनि हामी प्रष्ट छौँ, 5 वर्ष 8 महिना लगाएर तयार भएको जुन सहमति छ नि त्यो सहमति भत्किन्छ कि भन्ने हामीलाई चिन्ता छ। बल्ल बल्ल कायम गरेको त्यो सहमति भत्कियो भने देश अप्ठ्यारोमा जान्छ। त्यसैले आवश्यकता र औचित्य भनेको कमसेकम पनि नेपाली काङ्ग्रेस एमाले ए माओवादी लगायत संविधान जारी गर्नमा सहमति गरेका दलहरू एक ठाउँमा उभिनुपर्छ। उनीहरूले यो समस्या समाधान गर्नको लागि यतिसम्म गरौँ भनेर निष्कर्षमा पुग्नुपर्छ तर उनीहरूको बिचमा सहमति भएन भने त 90% त फुट्यो नि, 90% त भत्कियो नि। यो 90% भत्कायो भनेदेखि त अनि ऊ एउटा भनाइ छ नि, रुखको टुप्पामा बसेको चरा मन पर्यो हातको चरा उडाऊ रुखको टुप्पोमा बसेको चराको पछाडि कुद, त्यो पनि उड्यो न हातको चरा न रुखको टुप्पोको चरा, यो ताल हुन्छ। त्यसैले हामी संशोधन विरोधी होइनौँ तर त्यो आवश्यकता र औचित्यको आधारमा हुन्छ, अहिले त्यो भएन।
यो मधेसी दलहरूलाई जुन तपाईँले आवश्यकता र औचित्य अहिले देखिरहनु भएको छैन उहाँहरूलाई मूल प्रभावमा नल्याई वा उनीहरूले व्यक्त गरेका कुराहरू केही सम्बोधन नगरी त फेरि हामीले जुन चुनावको माग गर्दै आएको छ प्रतिपक्षले पनि सरकारले पनि त्यसलाई एकदम जोडतोडका साथ भाषणबाजीमा भए पनि व्यक्त गरिरहेको छ त्यसको वातावरण बन्ने सम्भावना त देखिन्न नि फेरि
यसमा सबैजना लाग्नुपर्छ। हिजो संविधान जारी गर्ने 90% सहमति कायम गर्ने दलहरूले अहिले भिन्न व्यवहार देखाइरहेको म देखिरहेको छु, यो तालले त कसरी टुङ्गोमा पुगिन्छ र म यहाँ के कुरा जोड्न चाहन्छु त भन्दा यो संविधान बनाउन नेपाली काङ्ग्रेसले आफ्नो कतिपय अडान छोडेको छ र संविधान बनाउनको लागि कम्प्रोमाइज गरेको छ। एमालेले कम्प्रोमाइज गरेको छ, माओवादीले कम्प्रोमाइज गरेको छ, राप्रपाले कम्प्रोमाइज गरेको छ उदाहरणको लागि। त्यसै गरेर विजय कुमार गच्छेदारजीको पार्टीले पनि कम्प्रोमाइज गरेर अन्तत हस्ताक्षर नगरे पनि संविधान जारी गर्न उहाँहरूले सहयोग पुर्याउनु भएको छ। अब मैले राख्न खोजेको कुरा के त भन्दा, पहिले आन्दोलन गरिराखेका मधेसवादी दल भनिएका साथीहरूको चाहिँ सयमा सय भएपछि मात्रै उहाँहरूले मान्ने, उहाँहरूले चाहिँ कम्प्रोमाइज गर्नु पर्दैन? मेरो आग्रह नि, ठिक छ उहाँहरूले भनेको कुरामा यी सबै दलहरू सहमत भइदियो भने त राम्रो भन्छु म, मेरो त शुभकामनै छ। तर त्यो नभइराखेको अवस्थामा अहिले नै हाम्रो सयमा सय कुरा हुनुपर्छ भनेर अडान राख्ने कुरा, हाम्रो कुरा भएन भने चाहिँ चुनाव नै हुन दिन्नौ भन्ने कुरा, यो ठिक हो त? मैले उठाउन खोजेको कुरा भनेको यो हो। त्यसैले यो अहिलेको संविधान सहमतिको दस्तावेज हो र यसको प्रक्रिया भनेको आफूलाई चित्त नबुझेका कुरा आउने दिनहरूमा लोकतान्त्रिक प्रक्रियाबाट जनताको मन जित्दै आफ्नो कुराहरू संविधानमा पार्दै अगाडि बढ्ने, यो नै उपयुक्त प्रक्रिया हो, त्यसतर्फ ध्यान जानु पर्यो भन्ने मेरो आग्रह हो।
जस्तै यो संविधान कार्यान्वयनको कुरो त तपाईँले जोड दिइहाल्नु हो, यो ठुला दलहरू बिच जुन तपाईँले 90% कुरा गर्नुभयो त्यसलाई फुटाउने प्रयास भइरहेछ, त्यो फुटि पनि रहेको छ र यही तिक्तता यही तहमा बढ्दै जाँदा कतै संविधान अबको 13 महिनाभित्र माघ 7 भित्र त हामीले 3 तहको चुनाव गरिसक्नुपर्नेछ। त्यो नभएर यो संविधानको भविष्यमाथि नै हामीले अब आशंका गर्नुपर्ने अवस्था आइसक्यो हो।
सबभन्दा पहिलो कुरा तपाईँले भनेको कुरामालाई म जोड मात्रै दिन चाहन्छु, संविधान जारी हुनुभन्दा अगाडि संविधान जारी नहोस् भन्ने पनि प्रयास थिए, तर सबै दलहरूलाई एक ठाउँमा उभ्याएर हामीले अन्ततः संविधान जारी गर्यौँ। त्यस पश्चात संविधान जारी भइसके पछाडि यी दलहरूलाई एक ठाउँमा उभिन नदिन प्रयास भए, प्रयासकै दौरानमा यी ठूला जिम्मेवार दलहरू एक ठाउँमा बस्नै हुँदैन भन्ने अचम्मको अलौकिक आविष्कार समेत पनि भयो। अन्तत दुर्भाग्यवश यी दलहरूलाई फुटाइयो, द्रवीकृत भए। मैले त प्रधानमन्त्रीको पहिलो निर्वाचनमै केपी ओली र सुशील कोइरालाज्यू चुनाव लड्दा यो नराम्रो भयो भने, मैले त्यति बेला सुशीलजीले भनेको मलाई अहिले सम्झना छ, यो सरकारमा लडे पनि संविधानको कार्यान्वयनमा सत्ता र विपक्ष हामी हुने छैनौँ, तर दलहरूले व्यवहारमा त्यो देखाएका छैनन्। सरकारमा झगडा भएपछि अरू कुराहरूमा पनि झगडा गर्ने दलहरूको चलन छ, त्यस पछाडि झन् ध्रुवीकृत हुँदै गए दलहरू र अहिले पछिल्लो समयमा त कुन छोरमा पुगे तपाईँ हामी सबैले देखिराखेका छौँ। त्यसैले यो दुर्भाग्य भयो, तर म अरू कसैलाई दोष दिने पक्षमा छैन। मलाई एउटा गाउँघरको भनाइ साह्रै मनपर्छ, आफ्नो थैली दरो राख्नु, अरूलाई चोर नलगाउनु, आरोप नलगाउनु। घरभित्र झगडा भयो भने छिमेकीले झ्यालबाट टाउको घुसारेर उपदेश दिन्छन्, हामी नै जिम्मेवार छौँ त्यसको लागि। निरङ्कुशता विरुद्ध आन्दोलन गर्ने, संविधान जारी गर्नको लागि एक ठाउँमा उभिने हामी यी जिम्मेवार दलहरू एक ठाउँमा उभिएर हामी यसो गर्छौँ भनेर भन्दा यी दलहरूलाई रोक्ने यो देशमा कुन चाहिँ तागत छ अर्को? त्यसैले जिम्मेवार भनेको हामी नै हो। तर यसको बावजुद संविधान नै भत्कन्छ कि भन्ने ठाउँमा म पुगेको छैन, म निराशावादी छैन, म अहिले पनि आशावादी छु। यो सबै कुरा बुझेका दल र दलका नेताहरू अन्तत एक ठाउँमा आउँछन्, आउनुपर्छ, र संविधानलाई कार्यान्वयन गर्नुको अर्को विकल्पै छैन। राजाले बनाएको संविधानलाई जनताले बनाएको संविधानले प्रतिस्थापित गर्यो, तर पहिलोपटक इतिहासमा जनताले जनताको लागि बनाएको यो संविधानलाई तर स्थापन गर्ने अर्को कुनै तागत यो देशमा छैन।
तर त्यो जुन तपाईँले भनेको दलहरू मिल्नको लागि गाँठो त झन्झन पर्दै गयो नि, सत्ता पक्ष र विपक्षीको जुन तपाईँले नि भन्नुभयो दूरी बढेको छ, यसले गर्दाखेरि आफ्नो राजनीतिक स्ट्यान्ड चाहिँ झन चर्को रूपमा प्रस्तुत हुँदै गएको छ, यसले त दलहरू त्यो एक ठाउँमा उभिने सम्भावना वा तितोपना त झन्झन थपिँदै गयो नि।
विगतमा पनि नेपालको राजनीतिक इतिहासमा दलहरूको बिचमा यस्तो तिक्तता देखिएको हो। संविधान निर्माणकै 5 वर्ष 8 महिनाको समयावधिमा धेरै पटक यस्तो तिक्तता देखियो। पछिल्लो समयमै खुब चर्चित छ नि अहिले एमाले हस्ताक्षर गरेको दस्तावेज भन्ने, त्यही दस्तावेजलाई इन्कार गरेर एमाओवादी पल्लो छोरमा पुगेर सम्पूर्ण प्रक्रिया नै बहिष्कार गरेको हो। तर अन्तत फेरि दलहरू एक ठाउँमा आइपुगे र संविधान जारी गरे। म के आग्रह गर्न चाहन्छु त भन्दा यो संविधान कार्यान्वयन गर्नुबाहेक अर्को विकल्प छैन। यो संविधान कार्यान्वयन भएन भने यहाँ प्रतिपक्ष मात्रै डुब्ने, सत्ता पक्ष मात्रै डुब्ने त्यस्तो हुँदैन। सबै राजनीतिक दलहरू अप्ठ्यारोमा पर्छन्, देशै अप्ठ्यारोमा पर्छ। यो कुरा यी राजनीतिक दल र दलका नेताहरूले बुझेको हुनुपर्छ, बुझेका छन्, बुझ्नुपर्छ भन्ने म आग्रह गर्न चाहन्छु।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क। काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशनबाट तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर अहिले तपाईँले कार्यक्रम बदलिँदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी संशोधन प्रस्तावका कारण उत्पन्न राजनीतिक गतिरोध अन्त्यका लागि भइरहेका प्रयास र गतिरोध लम्बिँदा संविधान कार्यान्वयनमा पर्ने असरबारे छलफल गरिरहेका छौं। कार्यक्रममा एमाले संसदीय दलका उपनेता सुभाष चन्द्र नेवाङसँग गरिएको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कको कार्यक्रम बदलिँदो नेपालमा विश्रामपछि तपाईँलाई फेरि स्वागत छ। यो कार्यक्रम काठमाडौँमा 90 मेगाहर्जसँगै विभिन्न रेडियो स्टेशनबाट तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी संशोधन प्रस्तावका कारण देखिएको राजनीतिक गतिरोध समाधान गर्नुपर्ने बेला, दलहरूबीच बढेको दूरी, स्थानीय चुनावको तयारी लगायतका विषयमा छलफल गरिरहेका छौं। हामीसँग हुनुहुन्छ एमाले संसदीय दलका उपनेता सुभाष चन्द्र नेवाङ।
संशोधनको गाँठो मुख्य कुरै त्यहाँ अड्क्या छ, तपाईँहरू फिर्ता नलिकन चाहिँ संसदको प्रक्रिया अगाडि बढाउन नदिने, सत्ता पक्ष फिर्दै लिन नचाहने पछि कसरी हुन्छ त? अब यसलाई तपाईँहरूले अर्कोतर्फ चाहिँ एक तिहाई बहुमत हामीसँग छ पनि भनिरहनु भएको छ, त्यो भयो भने चुनावमा जानको लागि एमाले आफूसँग एक तिहाई बहुमत देखाएर सरकारलाई दुई तिहाई पुर्याउन नदिएर संशोधन प्रस्ताव फेल गरेर चुनावको वातावरण बनाउने विकल्पतिर त जान सकिएला नि त।
एउटा कुरा म यहाँनिर राख्न चाहन्छु, त्यो के हो त भन्दा हामीले भनिरहेछौँ यो सार्वभौम सत्ता राष्ट्रिय अखण्डताकै विरुद्धमा संविधानकै ठाडो प्रतिकूल यो संशोधन विधेयक दर्ता छ, त्यसैले यस्तो विषयलाई संसदमा छलफल नगरौँ, खैर एकछिनलाई यो विषय पनि छोडौँ। हामीले प्रष्टैसँग व्यवस्थापिका संसदको बैठकमा उभ्याएर देखाएका छौँ हाम्रो संख्या। अब यो सरकारलाई त्योभन्दा बढी यो विधेयकको विरुद्धमा यति संख्या छ भनेर फेरि पनि किन देखाइरहनु पर्यो? एउटा बुझ्ने सरकारले त यसबाट प्रश्न
त्यही त, तपाईँले त्योलाई भोटिङको प्रोसेसमा लगेर फेल गराइदियो भयो नि त, उभिएर मात्र किन देखाउने? सरकारले पनि चुनौती दिइरहेछ, प्रधानमन्त्रीले पनि एमालेलाई चाहिँ यो फेल गराऊ भन्ने चुनौती उहाँको पटक पटक आइरहेको छ।
त्यो चुनौतीले अचम्मको कुरातिर निर्देशित गर्दछ। संसदका जिम्मेवार राजनीतिक दलहरू आज पनि हामीले प्रेस कन्फरेन्समा देखायौं, 9 वटा राजनीतिक दलहरू सग्लै उभिएका छन् तर फेल गराएर देखाउनु भनेर चुनौती दिँदा त्यसले धेरै प्रश्नहरू उठाउँछन्। म त्यसतर्फ जान चाहन्न, तर म एउटा कुरा के राख्न चाहन्छु त भन्दा देशको सार्वभौम सत्ता र राष्ट्रिय अखण्डताकै विषयमा संसदमा मतदान हुने नजिर हामी बनाउन चाहन्नौ, त्यसैले हामी एकदमै प्रष्ट छौँ। हामी यसलाई हराउन सक्छौँ तर त्यस्तो नजिर नबनोस् भन्ने चाहन्छौँ।
अब अलिकति यो एमालेभित्रको पनि कुरा गरौँ. एमालेभित्र पछिल्लो समय चाहिँ यो सङ्घीयताप्रति अलि जिम्मेवार नेताहरूबाटै यो चाहिँ ठिक भएन, हामीले बेठिक गऱ्यौँ, पुरानो बाटोतिरफै जानुपर्छ, हामी एकात्मक राज्य प्रणालीमै फर्किनुपर्छ भन्ने विषयमा चाहिँ सार्वजनिक अभिव्यक्तिहरू सुनिन थालेका छ. अब एमाले यही मेसो जुन संविधान संशोधनको गाँठो परेकै बेलामा सङ्घीयताबाट फर्कने विषयमा एमालेभित्र छलफल भएको वा त्यस्तो निष्कर्षमा पुगेको स्थिति हो.
मैले सुरुमै भने आज हामीले गरेको पत्रकार सम्मेलन मार्फत पनि हामीले भनेका छौँ, संविधान कार्यान्वयन नै सबैभन्दा राम्रो बाटो हो. संविधान कार्यान्वयन भनेको के? संघीय, लोकतान्त्रिक, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता, यी सबै कुराहरूलाई कार्यान्वयन गर्ने, संस्थागत गर्ने. अहिले चुनावको कुरा गरौँ, संविधान कार्यान्वयनको कुरा गरौँ, हामी भनिरहेका छौँ र मेरो अहिले जोड त्यही नै हो. त्यसैले कहाँबाट संघीयताबाट फर्कने कुरा आयो? फर्कने कुरा छैन. अब ठुलो एउटा पार्टी हो, त्यो पार्टीभित्र विविध विचारहरू हुन सक्छन्, त्यो छुट्टै कुरा हो. तर नेकपा एमालेको प्रष्ट र अविचलित अडान हो यो संविधानलाई कार्यान्वयन गर्नुपर्छ. 74 माघ 7 गतिभित्रमा तिनै तहको निर्वाचन गरेर यसलाई कार्यान्वयन गर्नुपर्छ. यसलाई कार्यान्वयन गर्नुपर्छ भनेको संघीयता पनि कार्यान्वयन भन्ने हो. संघीयता कार्यान्वयन गर्नुपर्छ भनेर जब यति दृढतापूर्वक उभिएका छौँ भने कसले कहाँ कति बेला के सोच्नुभयो, कुन प्रसङ्गमा के भन्नुभयो भन्ने कुराले अर्थ राख्छ र
अलिकति यो पूर्व राजाको पछिल्लो गतिविधिको विषयमा पनि कुरा गरौँ. यो पूर्व राजाको गतिविधिलाई वा उहाँको वक्तव्यबाजीलाई चाहिँ कसरी हेरिरहनु भएको छ?
यो देशका सबै नागरिकहरूले आफ्नो ढङ्गले बोल्न व्यवहार गर्न उहाँहरूलाई स्वतन्त्रता छ. खालि के हो त भन्दा दल दलका नेता, सामान्य नागरिक जसभित्र पूर्व राजा पनि पर्नुहुन्छ, उहाँहरू सबैले संविधान कानुन बमोजिम आफ्नो व्यवहार गर्नुपर्छ, त्यस बमोजिम उहाँहरूले बोल्नुपर्छ. खालि यति मात्रै मेरो टिप्पणी रहन्छ. यसमा अरू धेरै टिप्पणी गरिराख्नुपर्ने आवश्यकता मैले महसुस गरेको छैन. वास्तवमा हामीले पूर्व राजादेखि सामान्य नागरिकसम्म सबैको लागि यो लोकतन्त्र ल्याइदिएको हो.
तर तपाईँहरूभित्र एक खालको झस्का त पस्यो नि, तपाईँहरू दलहरू एकातिर नमिल्ने, अर्कोतर्फ चाहिँ पूर्व राजाले पटक पटक दिँदाखेरि पुरानो अवस्था फर्काउँछु भनेर दिँदाखेरि त नागरिकमा पनि एक खालको आशंका जन्मिने र प्रधानमन्त्रीबाट पनि जिम्मेवार ढङ्गले चाहिँ त्यसलाई टिप्पणी हुनुले त कतै कतै भित्र नै यो अहिलेको संविधान परिवर्तन विरोधी गतिविधि गम्भीर ढङ्गले उठ्न थालेको हो कि भन्ने आशंका त छ नि.
अब को कहाँ झस्किनुभयो, कसरी प्रतिक्रिया व्यक्त गर्नुभयो त्यो मलाई थाहा छैन र मलाई त्यसमा टिप्पणी गर्नु पनि छैन. जहाँसम्म मेरो कुरा छ, मैले भने हामीले एउटा यस्तो लोकतन्त्र स्थापित गरेका छौँ जुन लोकतन्त्रमा सबैले संविधान बमोजिम आफ्ना कुराहरू राख्न सक्छन्, व्यवहार गर्न सक्छन्. ती व्यवहार र अभिव्यक्तिहरू संविधान कानुन बमोजिम हुनुपर्छ, यति कुरालाई सबैले ध्यान दिनुपर्छ.
हामी कार्यक्रमको अहिले अन्तिममा पनि छौँ, दोहोऱ्याएर सुन्न चाहन्छु. अब यो संसदको गतिरोध एमालेले कहिलेदेखि छोड्छ यो अवरोध?
हामीले आज पनि भनेका छौँ, यस्तो संविधान संशोधन विधेयक जो देशको राष्ट्रिय अखण्डता सार्वभौमसत्ताको ठाडो प्रतिकूल छ, प्रदेशको सीमाङ्कन हेरफेर गर्ने कुरा जुन प्रदेशको गठन नभएसम्म उसको सहमति बेगर हुनै सक्दैन, त्यसको ठाडो उल्लङ्घन गरेर ल्याइएको छ, सर्वोच्च अदालतको ठाडो अवहेलना गरेर ल्याइएको छ र जुन संशोधन विधेयक यो देशका कोही पनि जनताले मागेको देखिँदैन, पाँच नम्बर प्रदेशका सबै पार्टी र जनता विरोधमा छन् भन्ने कुरा एकपटक होइन पटक पटक देखाएका छन् र वास्तवमा यसरी आफ्नो जनभावना दैनिक देखाइराख्नुपर्ने कुरा होइन, पटक पटक जनताले देखाइसकेका छन्. संसदमा हामीले अघि पनि भनिसके यसको विरुद्धमा कति सङ्ख्या छ भन्ने कुरा पनि देखाइसकेका छौँ, यस्तो अवस्थामा बुद्धिमान व्यक्तिले उपयुक्त निर्णय गर्छ। सरकारले यति भएपछि अरू धेरै कुरा किन सोचिरहने? यो विधेयकलाई फिर्ता लिएर निर्वाचनको घोषणा गरेर संविधानको कार्यान्वयनतर्फ अगाडि जानु नै बुद्धिमानी हुन्छ।
तर त्यस्तो देखिन्न स्थिति। चुनाव त झन् धकेलिने, जस्तै चैत वैशाख जेठमा चुनावको चर्चा छ, त्यो सम्भावना लगभग तरेको स्थिति देखियो।
अब यहीँनिर म एउटा कुरा जोड्छु, निर्वाचनको सम्भावना टरेको कुरा,
किनकि विधेयक पनि
संसदको अवरोध सँगसँगै प्रश्न गर्दा यही अवरोधले टारेछ कि भन्ने हुन्छ। यसलाई सयमा सय म इन्कार गर्छु र अहिले पनि भन्छु, निर्वाचनको लागि आवश्यक गर्ने पर्ने विधेयकहरू सरकारले अहिलेसम्म कहाँ ल्याएको छ? हाम्रो अवरोध देखिसके पछाडि मित्रहरूलाई यस्तै प्रश्न उठाउनको लागि उत्प्रेरित गर्न सकौँ भनेर सरकारले
पाँचवटा विधेयक त आइसक्यो,
दुईवटा विधेयक दर्ता गरेको छ, त्यसपछि अरू विधेयकहरू दर्ता गर्यो, एउटा कुरा। तर योभन्दा पनि अर्को महत्त्वपूर्ण कुरा छ, त्यो हामीले हेरिरहेछौँ, त्यो के हो त भन्दा स्थानीय तहको जुन प्रतिवेदन छ, जुन प्रतिवेदन नबुझिकन निर्वाचनमा जान सक्दैन स्थानीय तहको, किनभने प्रधानमन्त्री स्थानीय तहको निर्वाचनको कुरा गर्दै हुनुहुन्छ। त्यो स्थानीय तहको प्रतिवेदन सम्बन्धित आयोगले बुझाउनु खोज्दा प्रधानमन्त्रीले किन त्यसलाई इन्कार गरिराख्नु भएको छ? अनि अर्को, यो कन्स्टिट्युएन्सी निर्धारण गर्ने सम्बन्धी आयोग किन सरकारले अहिलेसम्म गठन गरिरहेको छैन? यो नभइसके पछाडि चुनाव गर्ने आधार तयार भयो,
तर निकायकै चुनाव गर्ने विषयमा छलफल भयो, सहमति भयो भन्ने पनि छ नि।
स्वयं प्रधानमन्त्रीले होइन भनिराख्नु भएको छ, स्वयं प्रधानमन्त्री निकायको निर्वाचन हुन सक्दैन, अब आयोगले प्रतिवेदन बुझाउँछ र त्यसको आधारमा अब त तहको निर्वाचन हुन्छ भनेर प्रधानमन्त्री भन्नुहुन्छ।
एमालेको चाहिँ के हो, तह कि निकाय?
एमालेको प्राथमिकता भनेको तह नै हो, हामीले प्रष्टैसँग भनेका छौँ। निकायको जहाँसम्म कुरा छ, सरकार कुनै पनि हालतमा तहको निर्वाचन गर्दैन भने, निर्वाचन नहुनुभन्दा त निकायकै निर्वाचन भए पनि गर भनेर भनेको हो, तर हाम्रो प्राथमिकता भनेको तह नै हो।
तर त्यसले त संघीयता कार्यान्वयनमा असर पर्ने जस्तो देखिन्छ नि, जुन राष्ट्रपति उपराष्ट्रपतिको चयनदेखि त्यो राष्ट्रिय सभाको गठनमा पनि।
त्यसैले अबको अहिलेको यो बिन्दुमा उभिएर सोध्नुहुन्छ भने म प्रष्ट भन्छु, त्यति बेला त्यो प्रसङ्गमा त्यति कुरा भनिएको हो, तर अहिले हामीले छलफल गऱ्यौँ, सम्पर्क गऱ्यौँ र जानकारी लियौँ, आयोग आफ्नो प्रतिवेदन तयार गरेर बसेको छ। यो अवस्थामा अब ढिलाइ गर्नु हुँदैन, आयोगको प्रतिवेदन प्रधानमन्त्रीले बुझ्नुपर्छ र त्यो आयोगको प्रतिवेदनको आधारमा अविलम्ब स्थानीय तहको निर्वाचनको घोषणा गर्नुपर्छ।
उहाँ हुनुहुन्थ्यो एमाले संसदीय दलका उपनेता सुभाष चन्द्र नेवान। आजको कार्यक्रममा हामीले राजनीतिक गतिरोध अन्त्य किन हुन सकेको छैन, गतिरोध लम्बिँदै जाँदा संविधानको भविष्यमाथि पर्न सक्ने संकट, स्थानीय चुनाव लगायतका विषयमा छलफल गर्यौं। एमाले संसदीय दलका उपनेता सुभाष चन्द्र नेवाङसँग गरिएको कुराकानीसँगै उज्यालो रेडियो नेटवर्क मार्फत काठमाडौँमा 90 MHz देशका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभर प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपालको आजको समय सकिने लागेको छ। कार्यक्रमबाट प्राविधिक साथी सन्दीप सुन्दाससँगै मदन पौड्याल र म प्रकाश ढकाल बिदा हुन्छु। नमस्कार।